अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीमा लक्ष्मी गौडेल र तुला अधिकारीको हार्दिक स्वागत छ। आजका पत्र पत्रिकाहरूमा आधारित पश्चिम डायरीको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू।
सुर्खेतमा चुनावी तालमेलले सबै दलहरूमा अन्यल, दाङमा वाम तालमेलले एमाले र माओवादी केन्द्रका ठूला नेतालाई टिकटको सकस।
नेपालगञ्ज उपमहानगर आन्तरिक किचलोमा विकासले गति लिन सकेन, कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहन्याल गाउँपालिकाको कार्यालय नै धनगढीमा।
मुगुबाट नेपालगञ्ज आउँदा जहाजभित्रै शिशुको जन्म, तिहारको चहलपहलसँगै बर्दियामा माटाका सामग्रीको बिक्री बढ्यो।
र दाङमा सिकल सेल एनिमियाका कारण 3 मृत्यु, 98 बिरामी उपचाररत, हुम्लाको नुन जुम्ला विमानस्थलमै अलपत्र।
तिसा ज्वेल्स प्रालीको तर्फबाट यहाँहरू समक्ष विजया दशमी, तिहार तथा छठको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ। साथै यस शुभ अवसरको उपलक्ष्यमा यही भाद्र 19 गतेदेखि कार्तिक 15 गतेसम्मका लागि तिसाको हरेक 1,00,000 र सो भन्दा माथिका हिराको गर गहनाको खरिदमा सुनको सिक्का र गहना उपहार पाउनुहुने जानकारी गराउँदछौँ।
अब तपाईँको सहर नेपालगञ्ज 4 त्रिवेणी मोडको सञ्जित ज्वेलर्समा पनि सम्पर्क नम्बर 081-523-128।
पश्चिम डायरीको सुरुमा सुर्खेतमा चुनावी तालमेलले सबै दलहरूलाई अन्यल बनाइदिएको र दाङमा चाहिँ वाम एकता र तालमेलको कुराले एमाले र माओवादी केन्द्रका दुई ठूला नेतालाई टिकटकै सकस भएको खबर छ। सुरुमा सुर्खेतको सन्दर्भ। जिल्लामा दलहरू निर्वाचनका लागि आफ्ना उम्मेद्वार छनौट गर्दै थिए। वामपन्थीहरूको तालमेलको निर्णय अनि कङ्ग्रेसले पनि प्रजातान्त्रिक शक्तिहरूलाई समेटेर तालमेलको प्रक्रिया अगाडि बढाएपछि एकाएक देशको राजनीतिमा नयाँ तरङ्ग पैदा भयो। केन्द्रमा दलहरूले वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको गठजोड गर्न थालेपछि जिल्ला तहमा दल र नेताहरू भने अलमलमा परेका छन्। सुर्खेतबाट मुख्य दलहरू कङ्ग्रेस, एमाले र माओवादी केन्द्रले प्रतिनिधि सभा र प्रदेशसभाका लागि उम्मेद्वार सिफारिस गरिसकेका छन्। तर केन्द्रमा दलहरू बीच तालमेलको सहमति भएपछि जिल्लामा यति बेला अन्यल छ। केन्द्रमा एमालेसँग चुनावी तालमेलको सहमति भएपछि माओवादी केन्द्रले सुर्खेतमा यसअघि सिफारिस गरेको उम्मेद्वारको सूची स्थगित गरेको छ। केन्द्रबाट तालमेलको थप खाका नआएका कारण काङ्ग्रेस र एमालेका जिल्ला नेता र सिफारिसमा परेकाहरू पनि अलमलमै छन्। ललित बहादुर बुढाले आजको अन्नपूर्ण पोस्ट दैनिकमा खबर लेख्नु भएको छ।
यस्तै दाङमा संविधान सभाको पहिलो निर्वाचनमा विजय माला पहिरिएर दोस्रो निर्वाचनमा रोल्पा उल्किएका माओवादी नेता कृष्ण बहादुर महरा प्रतिनिधि सभा निर्वाचनका लागि पुनः दाङ ओर्लिने मनोस्थितिमा हुनुहुन्छ। त्यो पनि आफ्नो पुरानै निर्वाचन क्षेत्र साबिकको 3 र अहिलेको क्षेत्र नम्बर 2 माओवादीले महराको नाम पहिले नम्बरमै सिफारिस गर्यो। महराको दाङबाट निर्वाचन लड्ने योजनाले एमाले नेता शङ्कर पोखरेलले सहज जित निकाल्ने आत्मविश्वासमा केही चुनौती थपियो। यस क्षेत्रमा पोखरेल उम्मेद्वार बन्ने निश्चित भइसकेको थियो। दाङ निर्वाचन क्षेत्र नम्बर 2 माओवादी नेता केन्द्रका कृष्ण बहादुर महरा र एमाले नेता शङ्कर पोखरेल बीच कडा प्रतिस्पर्धा त छैन, तर निर्वाचनमा जित हार भन्दा पनि दुई पार्टीको तालमेलपछि अब टिकट कसले पाउने भन्ने बहस तातेको छ। आजको नागरिक दैनिकमा देवेन्द्र बस्नेतले लेख्नु भएको छ।
नेपालगञ्ज उपमहानगरपालिकाका विकासे मेयर भनेर चिनिएका डाक्टर धवलशमशेर राणाले गैर विकासमूलक कार्यमा बजेट प्रस्ताव अघि बढाएपछि चुलिएको विवादले नगर परिषद समेतलाई प्रभावित गरेको छ। दशैं अघि आयोजित बोर्ड बैठकमा मेयर राणाले वडा अध्यक्षहरू सामु फोहोर ढुवानी गर्ने ट्र्याक्टरलाई पानीबाट धुलाई गर्नका लागि वार्षिक 15,00,000 रुपियाँ र मेयर उपमेयरले प्रयोग गर्ने 4 सवारी मर्मतका लागि 40,00,000 रुपियाँ वार्षिक खर्च पारित गर्न वडा अध्यक्षहरूलाई दबाब दिएपछि उत्पन्न विवादले नेपालगञ्जको विकासमै बाधा पुर्याएको आएको छ। बैठकमा सहभागी एक वडाध्यक्षले भने मेयरले आफ्नो फाइदाका लागि केही कर्मचारीको सानगाडमा विभिन्न शीर्षकमा अधिकतम बजेट उपमहानगरपालिका कार्यालयभित्रै रहने गरी योजनाहरू अघि सारेपछि विमति बढेको हो। स्थानीय तह निर्वाचनको झन्डै 100 दिन पुरा हुन लाग्दा नेपालगञ्जमा आवश्यक विकासका न्यूनतम कार्यहरू पनि सुचारू हुन सकेका छैनन्। अधिकांश वडा भेलाबाट गएका योजनाहरूमा आंशिक छलफल गरेर न्यून बजेट दिने प्रस्ताव अघि सरेपछि उत्पन्न भएको विवादले विकासका अधिकांश योजनाहरूलाई नै प्रभावित गरिदिएको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालबाट नेपालगञ्ज उपमहानगरपालिकामा मेयर निर्वाचित भएका र विकास प्रेमी भनिएका मेयर डाक्टर धवल शमशेर राणाको सबै योजना 9 निरर्थक निर्णयमै अहिलेसम्मको काम नै सकिएको छ। विकासे मेयरको झन्डै 100 दिन पुग्न लायो तर निरर्थक नै देखियो अहिलेसम्मको अवधि। विनय दीक्षितले दैनिक नेपालगञ्जमा खबर लेख्नु भएको छ।
कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहनियाल गाउँपालिकाले जिल्ला सदरमुकाम धनगढीमा नै कार्यालय खोलेर कामकाज गरिरहेको छ। सदरमुकाम धनगढीको तारनगर स्थित एक निजी घर भाडामा लिएर कार्यालय सञ्चालनमा ल्याइएको छ। गाउँपालिकाका विकट भएको भन्दै कर्मचारीले सदरमुकाममा कार्यालय खोलेका हुन्। जिल्ला सदरमुकामबाट झन्डै 1.5 दिनको पैदल दूरीमा रहेको मोहनियाल गाउँपालिकाको कार्यालय र वडा कार्यालयहरूमा कर्मचारी नै छैनन्। कर्मचारीहरू सदरमुकाममा कार्यालय सञ्चालन गरेर बसेपछि सेवाग्राही मर्कामा छन्। आजको पश्चिम टुडेमा खबर प्रकाशित छ।
मुगुको तालचा विमानस्थलबाट नेपालगञ्ज आइरहेको नेपाल एयरलाइन्सको जहाजभित्र शिशुको जन्म भएको छ। हिजो 11:55 जहाज आकाशमा उडिरहेको अवस्थामा छायानाथ रारा नगरपालिका 2 19-वर्षीय मायादेवी भामले छोरालाई जन्म दिनुभएको हो। तालचा विमानस्थलबाट नेपालगञ्ज राजा विमानस्थलमा आउँदै गर्दा भामले आकाशमा बच्चा जन्माउनुभयो। बिहान 11:05 तालचाबाट उडेको जहाजमा 11:55 बच्चा जन्मिएको थियो। मध्याह 12:05 जहाज नेपालगञ्ज विमानस्थलमा अवतरण गरेको थियो। सुत्केरी बेथाले च्यापेपछि थप उपचारका लागि ल्याउँदै गर्दा शिशु जहाजमै जन्मिएको नेपाल एयरलाइन्सका क्षेत्रीय निर्देशक मुक्ति पाण्डेले जानकारी दिनुभयो। टेकेन्द्र बस्यालले नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सिकल सेल एनिमिया रोगले दाङमा 3 ज्यान गएको छ। नियमित उपचार गराउँदै आएका बिरामी मध्ये 3 को ज्यान गएको जिल्लाका स्वास्थ्य संस्थाहरूले जनाएका छन्। नेपालमा थारू समुदायको जातीय रोग भनेर चिनिएको सिकल सेलका 98 बिरामी उपचारारत छन्। नियमित उपचारमा रही रगत लिँदै आएका 3 मृत्यु भएको रक्त सञ्चार केन्द्र घोराईका इन्चार्ज दिलीप न्यौपानेले जानकारी दिनुभयो। उहाँका अनुसार केन्द्रबाट 15 साप्ताहिक रूपमा रगत लिँदै आएका थिए। अहिले 12 नियमित रगत लिँदै आएका छन्। मृत्यु हुनेमा देउखुरी भ्यालीका 2 र दाङ भ्यालीका 1 छन्। त्यसमध्ये 2 पुरुष र 1 महिला रहेको इन्चार्ज न्यौपानेले बताउनुभयो। आजको अन्नपूर्ण पोस्टमा गोपाल शर्माले लेख्नु भएको छ।
पश्चिम डायरीमा लामो समय चालक अनुमति पत्र परीक्षा नखुल्दाको हैरानी।
भिरमा कसरी काम गर्ने त? काम गर्न ठाउँ परिरहेछ। त्यहाँबाट राजापुरबाट आएर दिनभरि गरेर पनि काम गर्न सकेका छैन।
लगायतका सामग्री सुनाउन बाँकी नै छन्। अहिलेलाई व्यापारिक विश्राम।
दशैं तिहार आयो सबैलाई, सुरु भयो ह्युन्डे फेस्टिभ डेलाइट। ह्युन्डे फेस्टिभ डेलाइट।
Hyundai Festive Delight 2074 यसपालीको दशैं तिहार Hyundai Festive Delight योजनामा रमाउनुहोस् र पाउनुहोस् लाखौंको नगद छुट, निशुल्क 1 बीमा, स्क्रैच कार्ड मार्फत ₹1,00,000 नगद छुट, साथै लकी ड्र मार्फत जित्नुहोस् 10 दुबई भ्रमण, 100 10 ग्राम सुन तथा बम्पर उपहार अन्तर्गत Hyundai Elite i20 एक थान र Hyundai Accent एक थान। Hyundai
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाँके हाम्रा सेवाहरू
24 इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हाड जोर्नी तथा नसा रोग, एकुपंचर फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अपाङ्ग, असहाय, एकल महिला, मुक्त कमैया, हलिया, ज्येष्ठ नागरिक, प्रेस मजदुर, रिक्सा मजदुरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
साथै चौथो वर्ष प्रवेश गरेको उपलक्ष्यमा मात्र रु 10 मा डाक्टरहरूद्वारा चेक जाँच तथा उपचार गरिन्छ। पर्चा काट्ने समय बिदाको दिन बाहेक बिहान 9 बजेदेखि 11 बजेसम्म।
कौशल्या मेमोरियल अस्पताल हलदारपुर बाके।
फोन नम्बर 081-414-0007 र 98-482-63-399।
गुणस्तरीय सेवा र समयको बचतका लागि सम्झिनुहोस्।
ए, त्यो जय भागेश्वरी पोलिक्लिनिक कोल्पुरको कुरा गरे?
हो, त्यहाँ त शिक्षण अस्पतालमा काम गरेका अनुभव प्राप्त फिजिसियन लगायत स्त्री रोग, बाल रोग, सर्जन, हाड जोर्नी तथा नशा रोग विशेषज्ञ डाक्टरद्वारा सेवा उपलब्ध छ।
जय भागेश्वरी पोलिक्लिनिकमा उपलब्ध सेवाहरू:
गुणस्तरीय प्रयोगशालामा थाइरोइड तथा सुगर जाँच,
एक्सरे, भिडियो एक्सरे, मुटुको एक्सरे, नेबुलाइजर, अक्सिजनका साथै 24 घन्टा बिरामी भर्ना सेवा।
याद गर्नुहोस्, हाम्रा सम्पूर्ण सेवामा महिला, ज्येष्ठ नागरिक, अशक्त र किसान मजदुरलाई 15-20% छुटको व्यवस्था छ।
जय बागेश्वरी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली, विद्यानगर 10 कोहलपुर, डायनामिक उच्च मावि अगाडि। सम्पर्क नम्बर 98-483-5523।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज। कृष्ण सार जत्तिकै तेज।
कृष्णसार एफएम 94 मेगाहर्जबाट प्रसारण भइरहेको पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी कृष्णसार एफएम .org.np इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाँकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
भेरी अञ्चल यातायात व्यवस्था कार्यालय नेपालगञ्जमा झण्डै 1 वर्षपछि ठुला गाडीको चालक अनुमति पत्र लाइसेन्स खुल्दा फर्म भर्ने व्यक्तिहरूको लर्को लागेको छ। भेरी अञ्चलका 5 जिल्ला हेर्ने यो कार्यालयले ठुला गाडीहरू, ट्रक, ट्र्याक्टर, एक्सावेटर तथा अटो रिक्साका लाइसेन्स खुलाएको हो। मोटरसाइकल तथा स्कुटरको अझै पनि लाइसेन्स खुलेको छैन। लामो समयसम्म लाइसेन्स नखुल्दा धेरै हैरानी खेप्नु परेको सेवाग्राहीहरूले गुनासो गरेका छन्। एक्सावेटरको लाइसेन्स लिन आउनुभएका बर्दिया मङ्गरागढी वडा नम्बर 1 का प्रकाश चौधरी:
लाइटको लाइसेन्स बनाएको 1 वर्षपछि खुल्यायो अहिले। मलाई त समस्या धेरै वर्ष भयो म्याडम, लगभग 2 वर्ष जति समस्या भयो। चलाउनु थालेको 4 वर्ष जति भयो लाइसेन्स नपाएर, अहिले 2 वर्ष त्यतिकै लस भयो, अहिले थप्न लाग्यो।
नियमित रूपमा 3-3 महिनामा लाइसेन्स खुलाउने नियम छ, तर 1 वर्षसम्म पनि लाइसेन्स नखुल्दा ट्राफिक प्रहरीबाट हैरानी खेप्न बाध्य भएको गुनासो गर्नुहुन्छ बर्दिया राजापुरका प्रकाश चरण थारू।
तपाईँको अब 1.5 वर्ष आएन भने हामीले गर्ने कसरी? अब ट्राफिकले रोकिदिने रहेछ, अनि चाहिँ उहाँले पनि हामी समस्या भोग्नु परे रहेछ, अनि उहाँ पनि 500-600 रुपियाँ दिनु परे रहेछ, होइन? त्यसपछि यसलाई सहजीकरण कसरी गराउने भन्ने पनि एउटा चाहिँ उग्राउनु पऱ्यो। हामी कसरी यसलाई सहजीकरण हुन्छ, वातावरण बन्छ, जुन हामी यहाँ त्यो भिरमा कसरी काम गर्ने त, काम गर्न ठाउँ परिरहेको छ। त्यहाँबाट राजापुरबाट आएर दिनभरि गरेर पनि काम गर्न सकेका छैन। कमसेकम यसलाई तपाईँको जिल्लामा बाँडफाँड गरिदिने सजिलो हुन्छ भन्ने मेरो लाग्छ।
गत साल कारको लाइसेन्स वितरण गर्दा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दर्ता गर्दा कार्यालयका तत्कालीन प्रमुखसहित 16 जना कर्मचारी र 2 जना ट्राफिक प्रहरी निलम्बनमा परेका थिए। अहिले पनि अदालतमा मुद्दा चलिरहेको छ। पहिले शुल्क तिरेकाहरूलाई फेरि शुल्क लिने कि के गर्ने भन्ने निर्देशन आउन ढिलो हुँदा समस्या भएको भेरी अञ्चल यातायात व्यवस्था कार्यालयका प्रमुख विनोद कुमार पोखरेल बताउनुहुन्छ।
हो, जसले लाइसेन्स प्राप्त गर्न निवेदन दरखास्त दिनुभएको थियो उहाँहरूको रकम पनि त्यसमा फसेको छ, त्यसमा उहाँहरूको समय श्रम पनि फसेको छ, किनभने कतिपटक कति लाइनमा बसेर गर्नुभएको थियो। त्यसलाई 81 रद्द गर्न हामीसँग अधिकार छैन। त्यो रद्द गरेर निकायो, रद्द गरेर पठाएको पनि छैन। त्यो विषयमा एउटा एकिन रूपमा चाहिँ निकास र निर्देशन दिएर पठाएको पनि छैन। अब अहिले हामीले अब नयाँ लाइसेन्स खोल्ने हो भनेदेखि तिनै सेवाग्राहीहरूले फेरि पुनः चाहिँ रकम तिरेर राशो तिर्दै पुनः त्यही झन्झटिलो त्यो त्यो लाइन प्रोसेस, त्यो भिडको प्रोसेस बढै गुज्रिनु पर्ने हुन्छ। त्यो उहाँहरूलाई मार्का पर्छ भनेर त्यसको हामीले निकास र निर्देशन पर्खेका छौँ। त्यसमा हामीले लिखित रूपमा चाहिँ पटक पटक पत्राचार गरेका छौँ।
तिहारको चहल पहल सुरु भएसँगै अर्सेनी कसगरलाई माटाका भाँडा बनाउन भ्याइ नभ्याइ छ। तिहारका लागि माटाको दियो र कलशको माग बढेपछि उहाँ मात्र होइन यहाँका व्यवसायी व्यस्त बनेका हुन्। गुलेरियाको भन्सार रोडमा 3 पुस्तादेखि माटाका भाँडा बनाउँदै आउनुभएकी कसगरले बिक्रीसँगै व्यस्तता बढेको बताउनु भयो। उहाँले तिहार लगायत चाडपर्वकै कारण सङ्कटमा पर्दै गएको आफ्नो पेसा जोगिएको बताउनु भयो। गर्मीमा माटाका सुराई र घैटोको बिक्री हुने गरे पनि फ्रिज लगायत आधुनिक सामग्रीका कारण पेसा सङ्कटमा परे पनि तिहारका बेला आमदानी राम्रै हुने गुलेरिया एघारकी सैजुवानी कसगर बताउनुहुन्छ। आजको कान्तिपुरमा खबर प्रकाशित छ।
गत असार मसान्तमै हुम्ला पुर्याइनु पर्ने नुन जुम्ला विमानस्थलमै अलपत्र परेको छ। हुम्लाका लागि गएको अनुदानको 200 क्विन्टल नुन जुम्लास्थित विमानस्थल र साल ट्रेडिङ कार्यालयको मैदानमा अलपत्र छोडिएको हो। नुन ढुवानी गर्ने जिम्मा पाएका ठेकेदार तेजबहादुर महतले 3 महिना अघि स्काई ट्रकबाट हुम्ला ढुवानी गर्ने भन्दै एलपी ट्रक मार्फत नुन जुम्ला पुर्याउनु भएको थियो। उहाँले नुन गत असार मसान्तसम्म हुम्लामा पुर्याइसक्नुपर्ने थियो। मैदानमै अलपत्र छोडिएको नुनका बारेमा ठेकेदार र साल ट्रेडिङ कार्यालय हुम्लाले चासो लिएका छैनन्। डिबी बुडाले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
अछाममा एक गाउँ 17 वर्षदेखि जग्गा धनी पूर्जाविहीन छ। जिल्लाको मेल्लेक गाउँपालिका 3 रहेको सिङ्गे एक गाउँ जग्गा धनी पूर्जाविहीन रहेको हो। करिब 400 घरधुरी जग्गा सम्बन्धी पुरानो कागजात नभेटिँदा करिब 400 घरधुरी परिवार पूर्जाविहीन भएका हुन्। जग्गाको पुनः नापी कार्य सकिए पनि तत्कालीन अछाम आक्रमणका बेला लालपूर्जा लगायत सबै कागजात जलेपछि कुनै प्रमाण नहुँदा लालपूर्जा वितरणमा समस्या भएको छ। आजको पश्चिम टुडेमा कल्पना बोहराले लेख्नु भएको छ।
बाँकेका बाढी पीडित किसानका लागि 3 करोड बढी राहतका रकम जिल्ला कृषि विकास कार्यालयमा आएको छ। गत साउन अन्तिम साता आएको बाढीका कारण बाँकेमा 12,000 बढी किसान प्रभावित भएका थिए। बाढीबाट प्रभावित किसानहरूलाई सहयोग उपलब्ध गराउन जिल्लामा विभिन्न कार्यक्रमहरू सञ्चालन हुने कार्यालय प्रमुख कृष्ण बहादुर बस्नेतले जानकारी दिनुभयो। त्यसका लागि 3,74,65,000 बजेट उपलब्ध भएको उहाँले बताउनुभयो। दैनिक नेपालगञ्जमा खबर छ।
पछिल्ला वर्षहरूमा बर्दिया राष्ट्रिय निकुञ्ज अवलोकन गर्न आउने पर्यटकको संख्या बढ्दै गएको छ। निकुञ्ज घुम्नका लागि बाह्यसँगै आन्तरिक पर्यटन पनि वर्षेनी बढ्दै गएको निकुञ्जले जनाएको छ। बर्दिया निकुञ्ज घुम्न आउने पर्यटकबाट चालु आर्थिक वर्ष 2074-75 3 महिनाको अवधिमा ₹33,01,695 रकम राजस्व सङ्कलन भएको निकुञ्जका निमित्त प्रमुख संरक्षण अधिकृत रमेश कुमार थापाले जानकारी दिनुभयो। आजको मिसन टुडेमा सुदीप अधिकारीले लेख्नु भएको छ।
भारतीय सेनामा भर्ना हुन नेपाली युवाको नेपालगञ्जमा भिड लागेको छ। गोर्खा भर्ती कार्यालय गोरखपुरले नेपालगञ्जमा भर्ना क्याम्प खोलेपछि मध्य र सुदूरपश्चिमका युवाले नेपालगञ्जको रङ्गशाला भरिएको हो। चौथो पटक भारतीय सेनामा भर्ना हुन लक्ष्यका साथ नेपालगञ्ज आएका साबिक बजारु गाविस 9 जाजरकोटका भागीराम पुनले छनौट 9 बजेसम्म आफ्नो प्रयास निरन्तर रहने बताउनुभयो। भेरीका 1,200 बढी युवा दौडमा सहभागी भएकोमा 150 सफल भएको गोर्खा भर्ती कार्यालय गोरखपुरका लेफ्टिनेन्ट कर्नेल पिसी राईले जानकारी दिनुभएको विश्वराज पसलडेङ्गाले आजको नयाँ पत्रिका दैनिकमा लेख्नु भएको छ। पश्चिम डायरीमा कोहलपुरको मुहार फेर्न गर्नुपर्ने पहिलो काम,
यो ठाउँलाई सुन्दर र कोहलपुरको पहिचान बनाउनको लागि सबभन्दा पहिला चाहिँ यसको सरसफाइलाई बढी महत्त्व दिनुपर्छ
लगायतका सामग्री बाँकी नै छन्। अहिलेलाई फेरि व्यापारिक विश्राम।
हजुर, अब मल्टिकलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो, किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टिकलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खुलिसकेको छ, जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टिकलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ। यति मात्र होइन, म्याक्सवेलमा लेजर, ब्रोसर, क्यालेन्डर, चेकबुक, पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ।
सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स प्राली धम्बोजी गुल्मा पछाडि फोन नम्बर 081-5280-11-5280-12।
दैनिक नेपालगञ्ज, नेपालगञ्जबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगञ्जको अर्को परिचय दैनिक नेपालगञ्ज।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
ए, हामीलाई होइन, नेपाल स्टोरलाई सम्झनुहोस्।
नेपाल स्टोर, धम्बोजी, नेपालगञ्ज।
यो कृष्ण सार एफएम
94 मेगाहर्ज, कृष्ण सार जत्तिकै तेज।
पश्चिम डायरीमा विश्रामपछि फेरि स्वागत छ। पश्चिम डायरी नेपालगञ्ज एफएम र बर्दियामा साथी एफएममा पनि एकसाथ सुन्न सकिन्छ। यसका साथै कृष्णसार एफएम डट ओआरजी डट एनपीमा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि पश्चिम डायरी सुन्न सकिन्छ। अब बाँकी खबर। कोहलपुर मध्य र सुदूरपश्चिमको व्यापारिक तथा सडक यातायातका हिसाबले हब बन्दै गएको छ। आधुनिक योजनाका साथ सहरीकरण गरिएकाले कोहलपुरको विकास सुन्दर पनि छ। लामो समयपछि हालै कोहलपुर नगरपालिकाले जनप्रतिनिधि पाएपछि विकासले गति लिने धेरैको अपेक्षा छ। हिजो दिउँसो कोहलपुर पुगेका हाम्रा साथी शम्भु थारूले कोहलपुरलाई अझ राम्रो बनाउन तत्काल गर्नुपर्ने पहिलो काम के हो जस्तो लाग्छ भनेर केही स्थानीयलाई सोध्नु भएको छ। सुनौ आजको नागरिक आवाज।
प्रेमराज सुवेदी, यो ठाउँलाई सुन्दर र कोहलपुरको पहिचान बनाउनको लागि सबभन्दा पहिला चाहिँ यसको सरसफाइलाई बढी महत्त्व दिनुपर्छ। त्यसपछि पर्यटन व्यवसायहरू, खेल मैदानका कुराहरू, आधुनिक बस पार्कका कुराहरू, ट्राफिक व्यवस्थापनका कुराहरू, यी सबै कुराहरूलाई चाहिँ जनप्रतिनिधिहरूले एकदमै तदारुकताका साथ यसलाई अगाडि बढाउनु पर्छ भन्ने मेरो मान्यता रहेको छ।
गुरु प्रसाद आचार्य, हामीले अहिले छनौट गरेका चुनेका जनप्रतिनिधिहरूले कोहलपुरको चौरा सभा, चौरा बजार
अमृता दरलामी, हामीलाई अब बजारहरू राम्रो होस् होइन, ठुलो गराओस्, अनि हाम्रो भित्रभित्र अब बाटोघाटोहरू पनि राम्रो छैन, भित्री बाटो चाहिँ हाम्रो राम्रोसँग बनाउनु पर्यो।
मेरो नाम भोजबहादुर थापा मगर हो। सबभन्दा त पहिला हजुरको चाहिँ यातायातमा जोड दिनु पर्यो, जस्तै चाहिँ भित्रतिर जाने गाउँ घरमा जाने चाहिँ बाटोहरूको चाहिँ विस्तार गर्नु पर्यो। अब मेन रोडलाई मात्रै विस्तार गरेर भएन, यो नगरपालिकाको विकास गर्ने भने अलिकति चाहिने स्वास्थ्यलाई पनि विचार पुर्याउनु पर्यो जन प्रतिनिधिहरूले।
बाँकेको डुडुवा गाउँपालिकाका बाढी पीडितले विपत्तिका बेला जनप्रतिनिधिको भूमिका प्रभावकारी नभएको गुनासो गर्नुभएको छ। गाउँपालिका कार्यालयमा हिजो आयोजित सार्वजनिक सुनवाई कार्यक्रममा बाढी पीडितले जनप्रतिनिधिप्रति यस्तो गुनासो गरेका हुन्। लक्ष्मणपुर बाँध र राप्ती नदीका कारण वर्षेनी निम्तिने समस्या समाधानका लागि सरकारवालाको वर्तमान र आगामी भूमिका विषय कार्यक्रममा पीडितले जनप्रतिनिधिबाट आशा गरिए जस्तो काम नभएको गुनासो गरेका थिए। आफूहरूका लागि गाउँपालिकामा आएको राहत रकम पनि अहिलेसम्म पाउन नसकेको भन्दै उनीहरूले पीडितको समस्यामा गम्भीर बन्न आग्रह समेत गरे। आजको सद्भावमा खबर प्रकाशित छ।
कैलालीको टिकापुरका किसान बलिराम चौधरीले भारतको तिकुनियाबाट आलुको बिउ लिएर आउँदा खक्रौला सीमा नाकामा दुई ठाउँमा कर तिर्नु पर्यो। उहाँले टिकापुर नगरपालिका र जिल्ला समन्वय समितिलाई दोहोरो कर तिर्नुभयो। उहाँले असोज 20 गते कर बापत नगरपालिकालाई 10 र जिल्ला समन्वय समितिलाई 20 रुपियाँ तिर्नुभयो। यसरी दोहोरो कर तिर्नेमा उहाँ एक्लो हुनुहुन्न, अहिले धेरैलाई यस्तै समस्या भएको छ। योगेश रावलले आजको नागरिक पश्चिमेलीमा खबर लेख्नु भएको छ।
सुदूरपश्चिमाञ्चल विश्वविद्यालयमा यस क्षेत्रका 15 क्याम्पस अङ्गिक हुने भएका छन्। शिक्षा र अर्थ मन्त्रालयका साथै विश्वविद्यालय अनुदान आएको सिफारिसमा मन्त्री परिषदले असोज 2 गते 15 क्याम्पसलाई 444 दरबन्दीसहित विश्वविद्यालयको आङ्गिक क्याम्पस बनाउने निर्णय गरेसँगै आङ्गिक हुने प्रक्रिया अगाडि बढेको हो। आजको नयाँ पत्रिकामा पदम बडालले लेख्नु भएको छ।
6 नम्बर प्रदेश प्रहरी कार्यालयको विशेष टोलीले कस्तुरीको बिनासहित सुर्खेतमा 2 जनालाई पक्राउ गरेको छ। प्रदेश प्रहरी कार्यालयका अनुसार हिजो दिउँसो वीरेन्द्रनगर 6 पिपल चौतारा नजिकैको एक होटलबाट जुम्लाको तिला गाउँपालिका 2 का 36 वर्षीय कर्ण बोहरा र मालिका गाउँपालिका 2 का 40 वर्षीय चन्द्रबहादुर रावतलाई पक्राउ गरिएको हो।
डडेलधुराको परशुराम नगरपालिका आर जोगबुडा बड्डी मलास्की निर्मला धामी 16 वर्षकी हुनुभयो। पढाइसँगै परिवारलाई आवश्यक नुन तेलदेखि खाद्यान्न बोक्ने काम उहाँकै काँधमा छ। भारत उत्तराखण्डको टनकपुरबाट नुन तेल मसला चिनी आलु पिठो पिठोमा बोकेर गाउँ पुर्याउनुहुन्छ। भित्री मधेस क्षेत्रमा पर्ने बड्डी मलासदेखि चुरेको डाँडो काटेर ब्रह्मदेव हुँदै टनकपुर आउजाउ गर्न सहज छैन। घरबाट बिहान 5 बजे हिँडे मात्रै साँझमा फेरि घर फर्कन सकिन्छ। टनकपुरबाट खाद्यान्न लिएर फर्कदै गर्नु भएकी उहाँले भन्नुभयो। गाउँमा नुन तेल पाइने पसल समेत छैनन्, सबै थोक यतैबाट किनेर लैजानुपर्छ। दसैँपछि सुदूरपश्चिम क्षेत्रमा मेला पर्वको सुरुवात भएकाले खाद्यान्न जोहो गर्न सीमावर्ती बजार जानेको लर्को लागेको छ। आजको कान्तिपुरमा भवानी भट्टले लेख्नु भएको छ।
बस पार्क बजार सुधार समिति कोहलपुरको 18 साधारण सभा तथा 9 अधिवेशन हिजो सुरु भएको छ। अधिवेशनको कोहलपुर नगर विकास समितिका अध्यक्ष अवराज खड्काले उद्घाटन गर्नुभयो। उद्घाटन सत्रमा बोल्दै खड्काले कोहलपुर क्षेत्रको विकासका लागि नगर विकास समितिको मात्र नभई अन्य निकायको पनि उत्तिकै भूमिका हुने बताउनुभयो। आजको मिसन टुडे दैनिकमा खबर छापिएको छ।
बैतडी सदरमुकामबाट महेन्द्रनगरको 650 रुपियाँ गाडी भाडा छ, तर जिल्लाकै सर्माली पुग्न 700 रुपियाँ भाडा लाग्ने गरेको छ। पाटन पञ्चेश्वर सडक खण्डमा चल्ने यातायातका साधनले मनमानी गाडी भाडा लिन थालेपछि सर्वसाधारण समस्यामा परेका छन्। सदरमुकामदेखि करिब 90 किलोमिटर दूरीमा पर्ने सर्मालीसम्म जीव व्यवसायले मनमानी भाडा असुल्दै आएका हुन् आजको नागरिक पश्चिमेलीमा बिरा गडालले लेख्नु भएको छ।
पश्चिम डायरीमा अब नागरिक मत, दलहरू बीचको पछिल्लो ध्रुवीकरण प्रयासबारे नागरिक प्रतिक्रियाका विषयमा यो साताको नागरिक मत केन्द्रित छ। सुनौ कोहलपुर नगरपालिकाको वडा नम्बर 11 एकता नगरका रमेश गिरीको विचार।
म दलहरूको साथीहरूलाई के भन्छु भने विगतको दिनहरू पनि हामी जनताले प्रत्यक्ष हेरेको यिनको साथगाँठलाई हामी आशा राख्यौँ धेरै नै यसले के गर्छन् भनेर, तर आएर जो पनि साथगाँठ गर्यो आफ्नै मान्छे हाल्ने, आफ्नै रैतिकता जमाउने, आफ्नै हेकम्बाज जमाउने, तानासा जमाउने, अब आएर पनि यस्तै साथगाँठले चाहिँ आफ्नो तानासा गर्ने, जनतालाई बहिगर्मन गरेर जनता चुस्ने काम छ। हामीलाई त्यहाँदेखि दल एकता वाम एकताले चाहिँ हामीलाई आशा छैन कि यसले एकता गर्छ र जनताको भलो गर्छ भने हामीलाई आशा छैन। म प्रश्न कुरा भन्छु, जनतालाई पनि भन्छु, म जनता सावधान रहन्, आफ्नो काम गरौँ र यिनी दलहरू वरि विश्वास नगरौँ। आफूले जो काम गर्नुपर्छ प्रत्यक्ष गरौँ, जसलाई दिन्छ जसलाई दिनु भोट। यो एकता भनेको तपाईँको 4 दिनको मात्र हो, म 5-5 वटा भनेको छु। यो एकता चुनावसम्म पनि टिक्न सक्ला नसक्ला, यो कुर्छ। हेर्नुहोस्, यसमा स्वार्थ छ, धेरै स्वार्थ छ यिनीहरूको, हामीले बुझिरहेका छौँ। हामीले राजनीति नगरे पनि जनता हौ, चन्दा दिएका हौँ, हिजो भूकम्प पीडितले सहयोग गरेका हौँ, आज भूकम्प पीडितको घर पनि बनेको छैन, अपाङ्गहरू हिलचेयर पाएको छैनन्, नेताहरूले के गरे, जस्तो पत्ता कुहेको छ, आलु कुहेर गयो, के गरे नेताहरू, यिनी बाम एकताउँ गरेर के गर्छ, केही पनि गर्दैन।
यिनै खबरसँगै पश्चिम डायरी सकिएको छ। बिदा माग्नु अघि मुख्य मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा चुनावी तालमेलले सबै दलहरूमा अन्यल, दाङमा वाम तालमेलले एमाले र माओवादी केन्द्रका ठूला नेतालाई टिकटको सकस।
नेपालगञ्ज उपमहानगर आन्तरिक किचलोमा विकासले गति लिन सकेन, कैलालीको पहाडी क्षेत्रमा पर्ने मोहनयाल गाउँपालिकाको कार्यालय नै धनगढीमा।
मुगुबाट नेपालगञ्ज आउँदा जहाजभित्रै शिशुको जन्म, तिहारको चहल पहलसँगै बर्दियामा माटाका सामग्रीको बिक्री बढ्यो।
र दाङमा सिकल सेल एनिमियाका कारण 3 मृत्यु, 98 बिरामी उपचाररत, हुम्लाको नुन जुम्ला विमानस्थलमै अलपत्र।
पश्चिम डायरी krishnasarfm.org.np मा इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सकिन्छ।
हवस् त, प्राविधिक सहयोगी योगेशसँगै लक्ष्मी र म तुला बिदा हुन्छौँ। आज असो 24 मङ्गलबार अक्टोबर 10 तारिक, तपाईँ सबैका लागि आजको दिन शुभ रहोस्। एकैछिनपछि दैनिक रेडियो पत्रिका बिट न्युज सुन्न नभुल्नुहोला। नमस्कार।
यो कृष्ण सार एफएम।